السلام علیکم ورحمۃ اللہ. اشہد ان لا الہ الا اللہ وحدہ لا شریک لہ واشہد ان محمدًا عبدہ ورسولہ. اما بعد فاعوذ باللہ من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ رب العالمین الرحمن الرحیم مالک یوم الدین ایاک نعبد و ایاک نستعین اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين. يا أيها الذين آمنوا اتقوا الله وابتغوا إليه الوسيلة وجاهدوا في سبيله لعلكم تفلحون. اے وہ لوگو جو ایمان لائے ہو اللہ کا تقوی اختیار کرو اور اس کے قرب کا وسیلہ ڈھونڈو اور اس کی راہ میں جہاد کرو تاکہ تم کامیاب ہو. سورہ المائدہ آیت 36. اسی آیت کے تعلق میں پہلے میں کچھ احادیث نبوی بیان کروں گا اور پھر اس کے بعد حضرت مسیح موعود علیہ الصلوۃ والسلام کے اقتباسات. یہ مضمون گزشتہ 2-3 خطبات سے جاری ہے. میں امید رکھتا ہوں کہ اس خطبے میں اس مضمون کو پایہ تکمیل تک پہنچانے میں کامیاب ہو سکوں گا انشاءاللہ. پہلی حدیث ترمذی کتاب صفۃ القیامہ والرقائق والبدع ورع سے لی گئی ہے. سہل بن معاذ بن انس اور جہنی اپنے والد سے روایت کرتے ہیں کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے فرمایا جس نے اللہ کی خاطر کچھ دیا اور اللہ کی خاطر ہی روکا اور اللہ کی خاطر محبت کی اور اللہ کی خاطر دشمنی کی اور اللہ کی خاطر کسی کا نکاح کروایا اس نے اپنے ایمان کو مکمل کر دیا. یہ جو پہلے دو کچھ باتیں ہیں پہلی باتیں وہ تو بالکل واضح ہیں لیکن اس طرف میں خصوصاً توجہ دلانا چاہتا ہوں کہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم نے یہ بھی ارشاد فرمایا ہے کہ اللہ کی خاطر کسی کا نکاح کروایا. یہ اس وقت جماعت کی اشد ترین ضرورت ہے کہ بچیوں کے نکاح کروائے جائیں اور اس میں نکاح نہ کروانے میں کئی قسم کی معاشرتی خرابیاں بھی حائل ہیں. بعض ماں باپ خود حائل ہو جاتے ہیں کیونکہ اپنی بچی کی کمائی سے وہ دوسرے بچوں کی پرورش کرنا چاہتے ہیں اور نکاح نہ کروانے کے ذمہ دار وہ خود ہو جاتے ہیں. اسی طرح اور بھی بہت سی ایسی مجبوریاں ہیں جن کی وجہ سے بچیاں دیر تک بیٹھی رہ جاتی ہیں اور خصوصاً ایسے ممالک میں جہاں نسبتاً رشتے کم ملتے ہیں کفف کم ملتا ہے وہاں بہت دقتیں پیدا ہو جاتی ہیں. تو اللہ کی خاطر نکاح کروائیں, یہ ایک بہت نیکی کا کام ہے اور آپ کو بھی دلی تسکین ہوگی اس بات سے کہ کسی بچی کی شادی میں آپ ذمہ دار آپ ذریعہ بن گیا ہوں. اللہ تعالیٰ آپ کو جب بچیوں کی شادی کا ذریعہ بنائے تو اسی ساتھ ہی میری دعا ہے کہ اللہ تعالیٰ رسول کریم صلی اللہ علیہ وآلہ وسلم کو آپ کے لیے وسیلہ بنا دے. دوسری حدیث حضرت ابن حریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے. وہ بیان کرتے ہیں کہ رسول کریم صلی اللہ علیہ وسلم نے فرمایا قیامت کے دن اللہ تعالیٰ کہے گا میری عظمت کی وجہ سے آپس میں محبت کرنے والے کہاں ہیں, آج میں انہیں اپنے سایہ میں جگہ دوں گا جس دن کے میرے سایہ کے علاوہ کوئی اور سایہ نہیں ہوگا. اس حدیث میں یہ ذکر ضروری ہے कि खुदा का साया तो होता ही कोई नहीं, माँ बाप का साया भी एक मुहावरा है। ये मुराद तो नहीं कि फलां शख्स अपने माँ बाप के साये से महरूम रह गया कि वो हमेशा माँ बाप के साये में चला करता था। ये मुहावरा होता है, मुराद ये है कि उसके ऊपर खुदा ताला की रहमत का साया है। खुदा के साये से मुराद महज रहमत का साया है। तो दुआ करें अल्लाह ताला हम सबको तौफीक अता फरमाए कि क़यामत के दिन जब कोई और साया नहीं होगा, सिर्फ अल्लाह का साया होगा, अल्लाह की रहमत का साया हमें ढांप ले। हज़रत सहल बिन साद सादी बयान करते हैं कि एक शख्स आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के पास आया और कहने लगा, ऐ अल्लाह के रसूल, मुझे कोई ऐसा अमल बताएं कि जब मैं उसे बजा लाऊं तो अल्लाह भी मुझसे मोहब्बत करे और लोग भी मोहब्बत करें। अब इन दोनों बातों का एक ही जवाब है। आपने फरमाया कि दुनिया से बेतना हो जा तो अल्लाह तुझसे मोहब्बत करने लगेगा, और जो कुछ लोगों के पास है उससे बेतना हो जा तो वो तुझसे मोहब्बत करने लगेंगे। ये बहुत ही प्यारा और पुरहिकमत जवाब है। यानी पुरहिकमत तो सारी बातें हुआ करती हैं, मगर बाज़ दफ़ा बाज़ बातों को खोलना पड़ता है। दुनिया से बेतना हो जा, दुनिया की ख्वाहिश तरक कर दे तो दुनिया तुझसे मोहब्बत करने लगेगी, क्योंकि जिसके पास जो कुछ है अगर तू उससे मोहब्बत नहीं करेगा, उसकी ख्वाहिश ही नहीं करेगा, तो लाजमन ऐसे शख्स को तुझसे मोहब्बत हो जाएगी। और जो कुछ लोगों के पास है उससे बेतना हो जा तो वो तुझसे मोहब्बत करने लगेंगे। पहले पहले था अल्लाह तुझसे मोहब्बत करेगा, दुनिया से बेतना हो जा तो अल्लाह तुझसे मोहब्बत करने लगेगा। अगर दुनिया की दौलतों से बेपरवाह होकर सब कुछ खुदा के हाजिर कर दो तो अल्लाह को तुझसे मोहब्बत हो जाएगी। और यही हाल बनी नौ इंसान का है, अगर उनके माल में तुम्हें कोई हिरस न रहे तो वो तुमसे मोहब्बत करेंगे। एक तभी और कुदरती बात है। तो किसी के अमवाल में पर नज़र न रखना और दुनिया के अमवाल को आनी जानी समझना और खुदा की खातिर दुनिया के माल को तरजीह ना कर देना, ये इस हदीस का मरकजी नुक्ता है। इब्ने माजा किताब ज़ुहद में ये रिवायत है, वही है जो हदीस पढ़ के पहुँच गया। अभी मूसा आशरी रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम से रवायत करते हैं कि आ हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, जो अपनी दुनिया से मोहब्बत करता है वो अपनी आखिरत को नुकसान पहुंचाता है, और जो अपनी आखिरत से मोहब्बत करता है वो अपनी दुनिया को नुकसान पहुंचाता है। ये इक्वेशन बिल्कुल वाज़ह और खुली खुली है। जो दुनिया से मोहब्बत करता है वो आखिरत के बदले दुनिया से मोहब्बत करता है, और उसके नतीजे आखिरत का कुछ ना कुछ नुकसान ज़रूर होता है। और जो आखिरत से मोहब्बत करता है, ये हो नहीं सकता कि दुनिया का नुकसान बर्दाश्त ना करना पड़े। तो ये बातें ऐसी हैं जो बहुत याद रखने वाली हैं। बस तुम रसूल सल्लम आखिरत का नतीजा निकालते हैं, बस तुम बाकी रहने वाली को फना हो जाने वाली पर तरजीह दो। दुनिया ने तो फना हो जाना है, सब ने मर जाना है, सब कुछ ख़त्म हो जाएगा, मगर एक अल्लाह की वजह बाकी रहेगी, यानी अल्लाह की रज़ा बाकी रह जाएगी। इसलिए फ़ानी चीज़ों से मोहब्बत का कोई फ़ायदा नहीं है। बुखारी किताबुल ईमान ने यह हदीस हज़रत अबू हुरैरा रज़ियल्लाहु अन्हु से मरवी है कि रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, दो कलमात ऐसे हैं जो ज़बान पर बहुत हल्के हैं, मीज़ान में बहुत वज़नी हैं, और रहमान के नज़दीक बहुत प्यारे हैं। वो कलमात ये हैं, सुभानअल्लाह व बिहम्दिही सुभानअल्लाह अलअज़ीम। इन कलमात के साथ एक हज़रत मसीह मौऊद अलैहिस्सलाम की दुआ भी वाबस्ता है, और अगर उसको आप हिज़्ज़े जान बना लें तो जिनको तहज्जुद की तौफीक है वो ज़रूर लाजमन हर तहज्जुद में ये दुआ किया करें, कि दुनिया और आखिरत में اپنی مرادیں مانگنے کے لیے نہایت ضروری دعا ہے. اس کے بغیر رسول کریم صلی اللہ علیہ وسلم وسیلہ نہیں بن سکتے, اور اس کے بغیر دنیا اور آخرت کی منافعات سے آپ محروم رہ جائیں گے. حضرت مسیح موعود علیہ السلام اسی حدیث کے ذکر میں یہ واقعہ بیان فرماتے ہیں, ایک مرتبہ میں سخت بیمار ہوا, یہاں تک کہ تین مختلف وقتوں میں میرے وارثوں نے میرا آخری وقت سمجھ کر مسنون طریقے پر مجھے تین مرتبہ سورہ یاسین سنائی. جب تیسری مرتبہ سورہ یاسین سنائی گئی تو میں دیکھتا تھا کہ بعض عزیز میرے جو اب وہ دنیا سے گزر بھی گئے ہیں دیواروں کے پیچھے بے اختیار روتے تھے, اور مجھے ایک قسم کا قولنج تھا اور بار بار دم بدم حاجت ہو کر خون آتا تھا. 16 دن برابر ایسی حالت رہی, اور اسی بیماری میں میرے ساتھ ایک اور شخص بیمار ہوا تھا, وہ 8ویں دن راہی ملک بقا ہوا, حالانکہ اس کے مرض کی شدت ایسی نہ تھی جیسی میری. جب بیماری کو 16واں دن چڑھا تو اس دن بکولی حالت یاس ظاہر ہو کر تیسری مرتبہ مجھے سورہ یاسین سنا دی گئی, اور تمام عزیزوں کے دل میں یہ پختہ یقین تھا کہ آج شام تک یہ قبر میں ہوگا. تب ایسا ہوا کہ جس طرح خدا تعالیٰ نے مصائب سے نجات پانے کے لیے بعض اپنے نبیوں کو دعائیں سکھلائی تھیں, مجھے بھی خدا نے الہام کر کے ایک دعا سکھلائی, وہ یہ ہے, سبحان اللہ و بحمدہ سبحان اللہ العظیم اللہم صلی علی محمد و آل محمد. تو میں تو اس دعا کو ہمیشہ ورد جان بناتا ہوں. آپ سب کو بھی میری یہ نصیحت ہے کہ جن کو تہجد کی توفیق ہے وہ ضرور یہ دعا پڑھا کریں, اور اس میں ایک خاص بات یہ ہے, صلی علی محمد و علی آل محمد و آل محمد, یعنی آل محمد کو حضرت محمد رسول اللہ علیہ وسلم سے ملا دیا ہے, اور بیچ میں علی کا صلہ بھی اڑا دیا گیا ہے. تو اس دعا کو جن کو توفیق ہو وہ تہجد میں پڑھا کریں, اور جن کو تہجد میں اٹھنے کی توفیق نہیں وہ اپنے نوافل میں اس دعا کو باقاعدگی سے یاد رکھیں. بخاری کتاب و تفسیر میں سورہ اذا جاء نصر اللہ والفتح کے بیان میں حضرت عائشہ رضی اللہ تعالیٰ عنہ بیان کرتی ہیں کہ سورہ اذا جاء نصر اللہ والفتح نازل ہونے کے بعد جب بھی آپ نماز پڑھتے تو اس میں ضرور یہ دعا مانگتے, اے میرے پروردگار, اے ہمارے پروردگار, تو پاک ہے, ہم تیری حمد کرتے ہیں, اے میرے اللہ تو مجھے بخش دے. آن حضرت صلی اللہ علیہ وآلہ وسلم اپنے لیے ہمیشہ جمع کے کا صیغہ اس لیے استعمال کیا کرتے تھے کہ ساری امت کو شامل رکھیں. یہ رسول کریم صلی اللہ علیہ وآلہ وسلم کا امت پر بڑا بھاری احسان ہے کہ اپنے آپ کو مجھے معاف کر دے کی بجائے یہ فرمایا کرتے تھے, عرض کیا کرتے تھے کہ ہمیں معاف کر دے. تو آن حضرت صلی اللہ علیہ وآلہ وسلم کی اس دعا زندہ جاوید اور جاری و ساری دعا ہے, اور آپ کا فیض ہمیں پہنچتا ہے. اس لیے ہمارا فرض ہے کہ ہم بار بار رسول کریم صلی اللہ علیہ وآلہ وسلم پر وہ درود بھیجیں, سبحان اللہ و بحمدہ سبحان اللہ العظیم اللہم صلی علی محمد و آل محمد. ابو داؤد کتاب الادب باب فی قبلۃ الجسد میں یہ حدیث درج ہے, حضرت اسید بن حضیر انصاری رضی اللہ تعالیٰ عنہ کے بارے میں روایت ہے کہ وہ بڑے بامزاق آدمی تھے, بہت طبیعت مزاح والی تھی, اور بعض دفعہ زیادہ مذاق کرنے سے دل پہ داغ بھی لگ جایا کرتا ہے, اس لیے ہر وقت مذاق کرنے کی عادت اچھی نہیں ہے. مگر وہ بہرحال ایسا مذاق تو نہیں کیا کرتے ہوں گے کہ لوگوں کے دل دکھیں, اچھے مذاق ہی کیا کرتے تھے مگر مذاق بہت کرتے تھے. اس پر ایک دفعہ ان کے بارے میں روایت ہے کہ وہ بڑے ایک دن لوگوں میں بیٹھے ہنسی مذاق کی باتیں کر رہے تھے کہ آن حضرت صلی اللہ علیہ وآلہ وسلم نے ان کے پہلو میں چھڑی چبھوئی, कुछ तो इसलिए कि इतना ज़्यादा भी नहीं मजाक किया करते, कुछ इस ख्याल से भी शायद कि रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम आ गए हैं, अब अदब का तकाजा है कि खामोश हो जाओ। तो बहरहाल हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने किसी भी हुस्नियत से छड़ी चुभोई, इस पर वो कहने लगे हजूर मैंने तो बदला लेना। हजूर ने फरमाया चाहो तो बदला ले लो। इस पर वो कहने लगे हजूर आपने तो कमीज पहनी हुई है और मैं तो नंगे बदलूं। इस पर हजूर ने बदला देने के लिए अपनी कमीज को ऊपर उठाया। ये देखकर उसैद बिन हुज़ैर हजूर से लिपट गए और जज्द मुबारक के बोसे पर बोसे लेने लगे और कहने लगे हजूर मेरा तो यह मकसद था, मैंने तो मरने से पहले आपकी जिस्म से अपने जिस्म को मलना था और आपके जिस्म उतार के बोसे ले लें। अब इन अहादीस के बाद मैं हज़रत अक़दस मसीह मौऊद अलैहिस्सलाम के बाज़ इक़्तबासात आपके सामने पेश करता हूँ। खुदा ताला ने इस वक्त एक सादिक को भेज कर चाहा है कि ऐसी जमात तैयार करे जो अल्लाह ताला से मोहब्बत करे। एक सादिक को भेज कर चाहा है कि ऐसी जमात तैयार करे जो अल्लाह ताला से मोहब्बत करे। हकीकत में हज़रत मसीह मौऊद अलैहिस्सलाम सादिक में होते तो कभी ऐसी जमात तैयार नहीं कर सकते थे। बचपन से आपको सच्चाई से इश्क था, सच्चाई के मुकाबले पर हर बड़ी से बड़ी कुर्बानी दिया करते थे। अपने माँ बाप के खिलाफ भी गवाही देनी हो तो गवाही देते थे, अपने भाइयों के खिलाफ गवाही देनी हो तो गवाही देते थे। कभी सारी जिंदगी आपने गलत गवाही नहीं दी, और ऐसा ही वजूद है जो लोगों की इस्लाह के लिए ज़रूरी है। जो सच्चाई पर कायम ना हो, जो मर्द सादिक ना हो, वो लोगों की इस्लाह कैसे कर सकता है। बस हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं खुदा ताला ने इस वक्त एक सादिक को भेज कर चाहा है कि ऐसी जमात तैयार करे जो अल्लाह ताला से मोहब्बत करे। मैं देखता हूँ कि बाज़ कच्चे लोग दाखिल हो जाते हैं और फिर ज़रा सी धमकी मिलती है और लोग डराते हैं तो फिर ख़त लिख देते हैं कि कुछ तकिया कर लिया है। बताओ अम्बिया अलैहिस्सलाम इस किस्म के तकिया किया करते थे? कभी नहीं, वो दलेर होते थे और उन्हें किसी मुसीबत और दुख की परवाह नहीं होती थी। वो जो कुछ लेकर आते उसे छुपा नहीं सकते, खा एक शख्स भी दुनिया में उनका साथी ना हो। वो दुनिया से प्यार नहीं करते, उनका महबूब एक ही खुदा होता है। वो इस राह में एक मर्तबा नहीं हज़ार मर्तबा कत्ल हों इसको पसंद करते हैं। इससे समझ लो कि अल्लाह ताला के साथ सच्चे ताल्लुक़ का मज़ा और लुत्फ में ही, तो फिर ये गुरोह क्यों मसाए उठाते हैं। आँ हज़रत सल्लल्लाहु अलैहि वसल्लम के हालात को पढ़ो कि कुफार ने किस कदर दुख आपको दिए। आपके कत्ल का मंसूबा किया गया, ताइफ में गए तो वहाँ से खून आलूद होकर फिरे, आखिर मक्का से निकलना पड़ा। और वो बात जो दिल में थी और जिसके लिए आप मबूस हुए थे उसे एक आन के लिए भी नहीं छोड़ा। ये मसाइब और तकालीफ कभी बर्दाश्त नहीं हो सकती जब तक अंदरूनी कशिश न हो। एक गरीब इंसान के लिए दो चार दुश्मन भी हों तो वह तंग आ जाता है और आखिर सुलह करने पर मजबूर हो जाता है, मगर वो जिसका सारा जहान दुश्मन हो वो क्यों कर इस बोझ को बर्दाश्त करेगा अगर कभी ताल्लुक ना हो। अक्ल इसको कबूल नहीं करती। मुख्तसर ये कि खुदा ताला की मोहब्बत की लज्जत सारी लज्जतों से बढ़कर तराजू में साबित होती है। बस वो लज्जात जो बहिश्त में मिलेंगी ये वही लज्जतें हैं जो पहले उठा चुके हैं और वही उनको समझते हैं जो पहले उठा चुके हैं। बस ये ख्याल कि जन्नत में जाकर हम खुदा से मोहब्बत करेंगे या खुदा की मोहब्बत की वजह से जन्नत में जाएंगे, ये रूमानी फर्जी बातें हैं। जब तक इस दुनिया में इस मोहब्बत का मज़ा ना कोई चख ले उसको आखिरत की मोहब्बत या आखिरत की जन्नत की कोई उम्मीद नहीं रखनी चाहिए। हाँ अल्लाह मालिक है, वो जो चाहे फैसला करे, मगर बज़ाहिर यही असूल दिखाई देता है। फिर हज़रत अब्दुल मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं मदार निजात सिर्फ यही अमर है कि सच्चा तकवा और खुदा की खुशनूदी और खालिक की इबादत का हक अदा किया जाए। इल्हामात और मुकाशफात की ख्वाहिश करना कमज़ोरी है। मरने के वक्त जो चीज़ इंसान की लज्जत दे होगी वो सिर्फ़ खुदा ताला की मोहब्बत और उससे सफाई मामला اور آگے بھیجے ہوئے اعمال ہوں گے جو ایمان صادق اور ذاتی محبت سے صادر ہوئے ہوں گے. من کان للہ کان اللہ لہو, جو بھی اللہ کا ہو اللہ اسی کا ہو جاتا ہے. اصل میں جو عاشق ہوتا ہے آخر کار ترقی کرتے کرتے وہ معشوق بن جاتا ہے, کیونکہ جب کوئی کبھی کسی سے محبت کرتا ہے تو اس کی توجہ بھی اس کی طرف پھرتی ہے. اس زمن میں ایک مشہور شعر ہے, یہ میں اپنی طرف سے بیچ میں بتا رہا ہوں, مسلم صاحب کی تحریر میں نہیں ہے, کہ عشق اول در دل معشوق پیدا می شود, تینا سوزت شمع کہ پروانہ سوزا می شود. عشق پہلے معشوق کے دل میں سلگتا ہے, اگر شمع کی لو روشن نہ ہوتی تو پروانہ اس میں جلنے کے لیے تیار نہ ہوتا. تو پہلے شمع جلتی ہے تو پھر پروانہ جلتا ہے. اسی طرح جن کو محبت ہو جائے ان کی محبت کے اثر سے ان کا معشوق ان کا عاشق ہو جاتا ہے. آخر ہوتے ہوتے کشش سے وہ اس سے محبت کرنے لگتا ہے اور عاشق معشوق کا معشوق بن جاتا ہے. جب جسمانی اور مجازی عشق و محبت کا یہ حال ہے کہ ایک معشوق اپنے عاشق کا عاشق ہو جاتا ہے, تو کیا روحانی زندگی میں جو اس سے زیادہ کامل ہے ایسا ممکن نہیں کہ جو خدا سے محبت کرنے والا ہو آخر کار خدا اس سے محبت کرنے لگے اور وہ خدا کا محبوب بن جاوے. پھر حضرت مسیح موعود علیہ الصلوۃ والسلام فرماتے ہیں, اور یہ وہ تحریر ہے جسے لاکھ دفعہ بھی پڑھیں تو کبھی پرانی نہیں ہوتی, یہ ایسی زندہ تحریر ہے کہ جس کے متعلق میں یقین کے ساتھ بلا شبہ کہتا ہوں کہ آئندہ ساری نسل قیامت تک یہ تحریر پڑھیں گی تو ان کو یہ تحریر اس وقت بھی اسی طرح زندہ آئندہ دکھائی دے گی جیسے آج ہمیں دکھائی دے رہی ہے. فرماتے ہیں, ہمارا بہشت ہمارا خدا ہے, ہمارا بہشت ہمارا خدا ہے, ہماری اعلیٰ لذات ہمارے خدا میں ہیں, کیونکہ ہم نے اس کو دیکھا اور ہر ایک خوبصورتی اس میں پائی, کیونکہ ہم نے اس کو دیکھا اور ہر ایک خوبصورتی اس میں پائی. یہ دولت لینے کے لائق ہے اگرچہ جان دینے سے ملے, اور یہ لال خریدنے کے لائق ہے اگرچہ تمام وجود کھونے سے حاصل ہو. اے محروموں, اس چشمے کی طرف دوڑو کہ وہ تمہیں سیراب کرے گا, زندگی کا چشمہ ہے جو تمہیں بچائے گا. میں کیا کروں اور کس طرح اس خوشخبری کو دلوں میں بٹھا دوں, کس دب سے بازاروں میں منادی کروں کہ تمہارا یہ خدا ہے تا لوگ سن لیں, اور کس دوا سے میں علاج کروں تا سننے کے لیے لوگوں کے کان کھلیں. میں ایک گھونٹ ضرورت تو محسوس نہیں کر رہا لیکن پینا ضروری ہو گیا, لوگوں کا اصرار بہت ہے, مگر ضرورت سے زیادہ اپنے نمبر بنانے کے لیے مجھے خط بھی بڑا لکھتے ہیں, بہت مزہ آیا آپ کے پانی پینے کا. پانی پینے سر تو گلے خشکی دور کرنے کے لیے ہوتا ہے, اس میں مزہ کس بات کا آ رہا ہے آپ کو, اس لیے یہ لکھنا چھوڑ دیں پلیز. میں جو پانی جب ضرورت ہوگی آپ ہی پی لیا کروں گا, تو اس وجہ سے اپنے نمبر بنانے بند کر دیں. جزاکم اللہ. حضرت مسیح موعود علیہ السلام فرماتے ہیں, ہمارے خدا میں بے شمار عجائبات ہیں مگر وہی دیکھتے ہیں جو صدق اور صفا سے اس کے ہو گئے. وہ غیروں پر جو اس کی قدرت پر یقین نہیں رکھتے اور اس کے صادق وفادار نہیں ہیں, وہ عجائبات ظاہر نہیں کرتا. کیا کیسا بدبخت وہ انسان ہے جس کو اب تک یہ پتہ نہیں کہ اس کا ایک خدا ہے جو ہر ایک چیز پر قادر ہے. یہ جو خدا تعالیٰ کا ہر چیز پر قادر ہونا ہے, اس پر یقین کامل انسان کو تمام مراتب بخش سکتا ہے. اس پر جتنا بھی غور کریں آپ کو سمجھ آئے گی کہ اللہ کو قادر سمجھنا بہت ضروری ہے. اس قادر اور سچے اور کامل خدا کو ہماری روح اور ہمارا ذرہ ذرہ وجود کا سجدہ کرتا ہے. اس قادر اور سچے اور کامل خدا کو ہماری روح اور ہمارا ذرہ ذرہ وجود کا سجدہ کرتا ہے, جس کے ہاتھ سے ہر ایک روح اور ہر ایک ذرہ مخلوقات کا ماں اپنی تمام قوا کے ظہور پذیر ہوا. یہ ذرہ ذرہ سجدہ کرنے والا مضمون ہے, یہ جن دلوں پہ یہ کیفیت طاری ہو انہی کو اندازہ ہو سکتا ہے کہ بعض دفعہ سجدے میں ایسی کیفیت ہوتی ہے کہ جیسے ساری کائنات خدا کے حضور جھک گئی ہے, اور ذرہ ذرہ اپنے وجود کا نہیں گویا ساری کائنات کا وجود سجدہ ریز ہے. بس فرماتے ہیں اس کے بعد ہر ایک ذرہ مخلوقات کا ماں اپنی تمام خواہ کے ظہور پذیر ہوا. تو ہر ذرہ مخلوقات کا جس سے ظہور پذیر ہوا وہ ہر ایک ذرہ اسی کو سجدہ کرتا ہوگا. اسی سے میں نے یہ مضمون نکالا ہے کہ اس وقت محسوس ہوتا ہے کہ ساری کائنات اللہ کے حضور سجدہ ریز ہے, اور جس کے وجود سے ہر ایک وجود قائم ہے, اور کوئی چیز نہ اس کے علم سے باہر ہے اور نہ اس کے تصرف سے نہ اس کے خلق سے, اور ہزاروں درود و سلام اور رحمتیں اور برکتیں اس پاک نبی محمد مصطفیٰ صلی اللہ علیہ وسلم پر نازل ہوں, جس کے ذریعے ہم نے وہ زندہ خدا پایا جو آپ کلام کر کے اپنی ہستی کا آپ ہمیں نشان دیتا ہے, اور آپ فوق العادت نشان دکھلا کر اپنے قدیم اور کامل طاقتوں اور قوتوں کا ہم کو چمکنے والا چہرہ دکھاتا ہے. سو ہم نے ایسے رسول کو پایا جس نے خدا کو ہمیں دکھلایا, اور ایسے خدا کو پایا جس نے اپنی کامل طاقت سے ہر ایک چیز کو بنایا. اس کی قدرت کیا ہی عظمت اپنے اندر رکھتی ہے جس کے بغیر کسی چیز نے نقش وجود نہیں پکڑا, اور جس کے سہارے کے بغیر کوئی چیز قائم نہیں رہ سکتی. وہ ہمارا سچا خدا بے شمار برکتوں والا ہے, اور بے شمار قدرتوں والا ہے, اور بے شمار حسن والا اور احسان والا. اس کے سوا اور کوئی خدا نہیں. حضرت وسیم علیہ السلام فرماتے ہیں وہ پاک زندگی جو گناہ سے بچ کر ملتی ہے وہ ایک لال تاباں ہے جو کسی کے پاس نہیں. لال ایک ہیرے کی قسم ہے جو سرخ رنگ کا ہوتا ہے. وہ پاک زندگی جو گناہ سے بچ کر ملتی ہے وہ ایک لال تاباں ہے جو کسی کے پاس نہیں. ہاں خدا تعالیٰ نے وہ لال تاباں مجھے دیا ہے, اور مجھے اس نے معمور کیا ہے کہ میں دنیا کو اس لال تاباں کے حصول کی راہ بتا دوں. اس راہ پر چل کر میں دعویٰ سے کہہ سکتا ہوں کہ ہر ایک شخص یقیناً اس کو حاصل کر لے گا, اور وہ ذریعہ اور وہ راہ جس سے یہ ملتا ہے ایک ہی ہے جس کو خدا کی سچی معرفت کہتے ہیں. درحقیقت یہ مسئلہ بڑا مشکل اور نازک مسئلہ ہے, کیونکہ ایک مشکل امر پر موقوف ہے. درحقیقت یہ مسئلہ بڑا مشکل اور نازک مسئلہ ہے کیونکہ ایک مشکل امر پر موقوف ہے. اب اللہ تعالیٰ کی محبت بظاہر تو لوگ آسان سمجھتے ہیں, مگر اس کے درمیان ایک ایسا مسئلہ حائل ہے جو حضرت مسیح موعود علیہ السلام نے تجربے سے محسوس کیا ہے. فلاسفر, جیسا کہ میں نے پہلے کہا ہے, آسمان اور زمین کو دیکھ کر اور دوسری مصنوعات کی ترتیب ابلغ و محکم پر نظر کر کے صرف اتنا بتاتا ہے کہ کوئی ثانی ہونا چاہیے. یہ قرآن کریم کی مختلف آیات میں خدا تعالیٰ کی طرف سے ذکر موجود ہے کہ کائنات پر غور کرو تمہیں سمجھ آئے گی کہ اس کا بنانے والا کوئی ہونا چاہیے, مگر چاہیے تک رہ جاتا ہے معاملہ. مگر میں اس مسیح علیہ السلام فرماتے ہیں مگر میں اس سے بلند تر مقام پر لے جاتا ہوں اور اپنے ذاتی تجربے کی بنا پر کہتا ہوں کہ خدا ہے. اور فلسفی لاکھ بحث کرے, جس کو خدا حاصل ہو جائے اس کے اوپر کوئی دلیل دنیا کی کام نہیں کرتی. تم ذاتی محبت خریدو اور اپنے اندر وہ قلق, وہ سوزش, وہ گداز, وہ رقت پیدا کرو جو ایک عاشق صادق کے اندر ہوتی ہے. دیکھو کمزور ایمان جو تمہ یا خوف کے سہارے پر کھڑا ہو وہ کام نہیں آتا. بہشت کی تمہ یا دوزخ کا خوف وغیرہ امور پر اپنے ایمان کا تکیہ نہ لگاؤ. بہشت کی تمہ یا دوزخ کا خوف وغیرہ امور پر اپنے ایمان کا تکیہ نہ لگاؤ. بھلا کبھی کسی نے کوئی عاشق دیکھا ہے کہ وہ معشوق سے کہتا ہو کہ میں تو تجھ پر اس واسطے عاشق ہوں کہ تو مجھے اتنا روپیہ یا فلاں شے دے؟ ہرگز نہیں. देखो ऐसी तभी मोहब्बत पैदा करो कर लो जैसे एक माँ को अपने बच्चे से होती है। माँ को नहीं मालूम होता कि क्यों बच्चे से मोहब्बत करती है, उसमें एक तभी कशिश और ज़ाती मोहब्बत होती है। देखो अगर किसी माँ का बच्चा गुम हो जाए और रात का वक्त हो तो उसकी क्या हालत होती है। जूं जूं रात ज़्यादा होगी और अंधेरा बढ़ता जाएगा उसकी हालत दिगर गुम होती चली जाएगी, गोया जिंदा ही मर गई है। मगर जब अचानक उससे उसका फजान मिल जावे तो उसकी वो हालत कैसी होती है, ज़रा मुकाबला करके तो देखो। बस सिर्फ ऐसी मोहब्बत ज़ाती और कामिल ईमान से इंसान दार लमान में पहुँच सकता है। ये आप में से हर एक को तजर्बा हुआ होगा, अपना प्यारा बच्चा या भाई वगैरह किसी रश में कुछ देर के लिए भी थोड़ी देर के लिए अलग हो जाए तो इंसान के ऊपर कैसी कैफियत होती है, नखारे बर्दाश्त होती है। जब तक वो बच्चा मिल ना जाए उस वक्त तक आप तसव्वुर नहीं कर सकते कि इंसान किस किस्म की दुनियावी जहन्नम में मुबतला हो जाता है। मुझे याद है एक दफ़ा काबुल के सफ़र के दौरान मैं अपनी बच्ची फायज़ा का फायज़ा की उंगली पकड़ कर अपने साथ ले जा रहा था। और काबुल में तो ख़ास तौर पर बच्चे अगवा भी हो जाते हैं इसलिए बहुत ज़रूरत थी। अचानक उसने किसी वजह से कोई चीज़ देखने के लिए मेरी उंगली छुड़ाई और भाग कर किसी तरफ चली गई। ये भी अल्लाह का शुक्र है कि वो वहीं खड़ी रही, इधर उधर नहीं रही। मैं अपने ख्याल में आगे निकल गया और फिर जब देखा कि वो नहीं है तो मैं जानता हूँ और मेरी सौतादत थी, नाकाबिल बयान अजाब में मुबतला था। लेकिन जब वापस पहुँच के देखा कि वो बच्ची वहीं खड़ी है तो उसका हाथ मैंने मजबूती से पकड़ लिया। और मैं आपको ये बताना चाहता हूँ कि हज़रत मसीह मौऊद अलैहिस्सलाम हर किस्म के तजारब को ज़ाती तौर पर जानते थे, क्योंकि सच्ची मोहब्बत थी। और इस मोहब्बत के नतीजे में ज़रूरी नहीं कि ऐसे तजर्बे किसी को पेश आए, ऐसे शख्स की हर तजर्बे पर नज़र रहती है। मगर जब अचानक उससे उसका फर्जा मिल जावे तो उसकी वो हालत कैसी होती है, ज़रा मुकाबला करके तो देखो। बस सिर्फ ऐसी मोहब्बत ज़ाती और कामिल ईमान से ही इंसान दारुल्ईमान में पहुँच सकता है। सारे रसूल खुदा ताला को इसलिए प्यारे न थे कि उनको इल्हामात होते थे, उनके वास्ते मुकाशफात के दरवाजे खोले गए हैं या नहीं, बल्कि उनकी ज़ाती मोहब्बत की वजह से वो तरक्की करते करते खुदा के माशूक और महबूब बन गए थे। इसी वास्ते कहते हैं कि नबी की नबूवत से उसकी वलायत अफजल है। अब वलायत का जिक्र तो निचले नंबर पर आता है, सबसे आखिरी नंबर है वली का, मगर किन मानों में कहते हैं कि वलायत अफजल है, मतलब यह है खुदा से मोहब्बत होती है, खुदा का वली होता है तो खुदा उसको अपना मशहूर बनाता है। नबी बनने से पहले खुदा तआला की सच्ची मोहब्बत दिल में होनी ज़रूरी है, इसी को वलायत कहते हैं। बस इसका मतलब यह नहीं है कि वाकई निचले दर्जे का वली नबी से अफजल होता है। यहाँ वलायत इन मानों में है कि उसको अल्लाह से मोहब्बत हो तो वही मोहब्बत उसको नबी बनाने पर मुमताज हो जाती है। इसीलिए हमने अपनी जमात को बारहा ताकीद की है कि तुम किसी चीज़ की भी हवस न रखो, पाक दिल और बेतमा होकर खुदा की मोहब्बत ज़ाती में तरक्की करो। जब तक ज़ाती मोहब्बत नहीं तब तक कुछ भी नहीं। फिर हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं, ऐ सुनने वालों सुनो कि खुदा तुमसे क्या चाहता है, बस यही कि तुम उसी के हो जाओ, उसके साथ किसी को भी शरीक न करो, ना आसमान में ना ज़मीन में। हमारा खुदा वो खुदा है जो अब भी ज़िंदा है जैसा कि पहले ज़िंदा था, और अब भी वो बोलता है जैसा कि पहले बोलता था, और अब भी वो सुनता है जैसा कि पहले सुनता था। ये ख्याल खाम है कि इस ज़माने में वो सुनता तो है मगर बोलता नहीं, बल्कि वो सुनता और बोलता भी है। उसकी तमाम सिफात अज़ली अब्दी हैं, कोई सिफत भी मुअत्तल नहीं और ना कभी होगी। वो वही वाहिद ला शरीक है जिसका कोई बेटा नहीं और जिसकी कोई बीवी नहीं। वो वही बेमिसल है जिसका कोई स्थान ही नहीं और जिसकी तरह कोई फर्द किसी ख़ास सिफत से मखसूस नहीं। और जिसका कोई हमता नहीं, जिसका कोई हम सिफात नहीं और जिसकी कोई ताकत कम नहीं, वो करीब है बावजूद दूर होने के और दूर है बावजूद नज़दीक होने के, वो तमस्सुल के तौर पर अहले कशफ पर अपने तई ज़ाहिर कर सकता है, मगर उसके लिए ना कोई जिस्म है और ना कोई शक्ल है। अब ये उसके लिए वो करीब है बावजूद दूर होने के, दूर है बावजूद करीब होने के, ये बात दूसरे मज़ाहब के जो अहलुल्लाह थे उन्होंने भी इस किस्म की बातें लिखी हुई हैं, और ऐसी बातें हैं जो समझ नहीं आ सकती बज़ाहिर। वो शारक से भी करीब है और दूर इतना है कि कोई इंतहा उसको पा नहीं सकती, किसी नज़र की पहुंच उसकी इंतहा को पा नहीं सकती। बस ये कैसे मुमकिन है? इसलिए कि वो खालिक है और खालिक ने अपनी जैसी कोई मखलूक नहीं पैदा की। अगर खालिक अपनी जैसी मखलूक पैदा करता तो वो भी फिर खालिक होती। बस नामुमकिन है कि खालिक की मिसल कोई हो, वो ला बेमिसल है। बस हज़रत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं वो करीब है बावजूद दूर होने के और दूर है बावजूद नज़दीक होने के, वो तमस्सुल के तौर पर अहले कशफ पर अपने तई ज़ाहिर कर सकता है। जब कहते हैं हमने खुदा को देखा तो ये अहले कशफ पर खुदा का तमस्सुल होता है, क्योंकि इंसान अपने जैसे वजूद को तो देख सकता है, खुदा को तो देख ही नहीं सकता। तो जो सच्चे लोग हैं उन पर खुदा बंदे की सूरत में बाज़ ज़ाहिर होता है, मगर उसके लिए ना कोई जिस्म है और ना कोई शक्ल है। वो सबसे ऊपर है मगर नहीं कह सकते कि उसके नीचे कोई और भी है। वो अर्श पर है मगर नहीं कह सकते कि ज़मीन पर नहीं। वो मजमा है तमाम सिफात कामला का और मजहर है तमाम मुहामद हक़ का, और सच चश्मा है तमाम खूबियों का, और जामे है तमाम ताकतों का, और मबदा है तमाम फैज़ों का, और मर्जा है हर एक शख्स का, हर एक शय का। जामे है तमाम ताकतों का, इसकी आसान उर्दू तो यह है कि सब ताकतें उसमें जमा हैं, और मबदा है तमाम फैज़ों का, हर फैज़ उसी से फूटता है, और मर्जा है हर एक शय का, और हर चीज़ उसी की तरफ वापस लौटती है, और मालिक है और मालिक है हर एक मुल्क का, और मुतसिब है हर एक कमाल से, और मुनज़्ज़ा है हर एक ऐब और ज़ोफ से, और मखसूस है इस अमर में कि ज़मीन वाले और आसमान वाले उसी की इबादत करें, और उसके आगे कोई बात भी अनहोनी नहीं, और तमाम रूह और उसकी ताकतें और तमाम ज़र्रात और उनकी ताकतें उसी की पैदाइश हैं, उसके बगैर कोई चीज़ ज़ाहिर नहीं होती। वो अपनी ताकतों और अपनी कुदरतों और अपने निशानों से अपने तई आप ज़ाहिर करता है, और उसको उसी के ज़रिए से हम पा सकते हैं, और वो रास्त बाज़ों पर हमेशा अपना वजूद ज़ाहिर करता रहता है और अपनी कुदरतें उनको दिखलाता है, इससे वो शनाख्त किया जाता है, और उसी से उसकी पसंदीदा राह शनाख्त की जाती है। अब खुदा ही से खुदा की राह तलाश की जाती है, ये बज़ाहिर उलझन वाला मसला है कि जिसको पाया नहीं उसी से उसकी राह ढूंढेंगे। तो दरअसल खुदा बंदे पर इस दुनिया में दर्जा बदर्जा इस तरह ज़ाहिर होता रहता है कि जिस राह पर वो चलता है वही राह आखिर खुदा तक पहुंचा देती है। मुहावरा है हर सड़क रोम तक जाती है, तो ये तो यूं ही मुहावरा ही है, कहाँ सब सड़कें रोम तक जाती हैं। कई लोगों ने तो ख्वाब में भी रोम नहीं देखा हुआ, मगर अल्लाह तक हर सड़क पहुँचाती है। वल्लज़ीना जाहदू फीना लनहदियन्नहुम सुबुलना, वो लोग जो हमारी राह की तलाश करते हैं, हमें ढूंढते हैं, हम खुद अपनी राहें उसको दिखाते हैं। तो इस तरह गोया हर चलने वाले की राह खुदा ही की तरफ जाती है। बस हज़रत मसीह मौऊद अलैहिस्सलाम जो फरमाते हैं कि उससे उसकी राह तलाश करो, ये एक फर्जी बात नहीं, वाक़ियतन खुदा की मर्ज़ी और खुदा के फैज़ के बग़ैर उसकी कोई राह नहीं मिल सकती, मगर हर चलने वाला مختلف مقام پر ہوتا ہے، اور جس مقام پر بھی وہ سفر خدا کی طرف شروع کرتا ہے بالآخر مرنے سے پہلے خدا اس کو اپنے تک پہنچا دیتا ہے. وہ دیکھتا ہے بغیر جسمانی آنکھوں کے، اور سنتا ہے بغیر جسمانی کانوں کے، اور بولتا ہے بغیر جسمانی زبان کے. اسی طرح نیستی سے ہستی کرنا اس کا کام ہے، جیسا کہ تم دیکھتے ہو کہ خواب کے نظارہ میں بغیر کسی مادہ کے ایک عالم پیدا کر دیتا ہے. اب یہ بھی ایک مسئلہ ایسا ہے جو سمجھانے کی ضرورت ہے. جھوٹے لوگوں کی خوابوں میں بھی ایک عالم دکھائی دیتا ہے، لیکن وہ عالم فرضی ہوتا ہے. اس کو روح سے کیسے تشبیہ دی جا سکتی ہے؟ لیکن سچے آدمی کی رویا سچی ہوتی ہے، اور وہ عالم جو رویا میں دیکھتا ہے وہ بھی سچا ہوتا ہے. چنانچہ جو رویا صالحہ غیب کی خبریں بتاتی ہیں ان کی یہی مثال ہے. اگر انسان سچا ہو تو اس کی خوابیں بھی سچی ہوں گی، اور ان کے سچے ہونے کی علامت ایسی ہے جو ہر دوسرے شخص کو نظر آتی ہے. وہ دیکھتا ہے کہ آئندہ زمانے میں یہ ہونے والا ہے، اس کا وہم و گمان بھی نہیں ہو سکتا اس زمانے تک اس میں کیا ہوگا. جیسا کہ اکثر حضرت مسیح موعود علیہ الصلوۃ والسلام کی رویا اور کشوف میں ذکر ملتا ہے، ایسے زمانوں کا جن کا آغاز بھی رسول اللہ مسیح علیہ السلام کے زمانے میں نہیں ہوا تھا، مگر آپ نے ان کی پیشگوئیاں کی اس لیے کہ آپ سچے تھے، اور سچے کے کشوف ضرور سچے نکلتے ہیں. آپ نے اس وقت یہ پیشگوئی کی کہ زار بھی ہوگا تو ہوگا اس گھڑی بحال زار، جبکہ زار انگلستان کی ملکہ کے مقابل پر، انگلستان کے بادشاہ کے مقابل پر دنیا کا عظیم ترین بادشاہ سمجھا جاتا تھا. اس وقت 1905 میں آپ کا یہ پیشگوئی کرنا کہ زار بھی ہوگا تو ہوگا اس گھڑی بحال زار، بہت حیرت انگیز بیان ہے. بھی ہوگا پہ غور کریں، ایسا انقلاب آنے والا ہے روس پہ کہ زار شاید رہے ہی نہ، اور اگر ہوگا بھی تو حالت زار میں ہوگا. زار کا حالت زار میں ہونا یہ فساد و بلاوت کا بھی ایک نشان ہے. اب عجیب اتفاق ہے کہ دنیا کے سب اخباروں میں زار کی تباہی کی خبر اسی فکرے کے ساتھ شروع ہوئی، اسی فکرے پر ختم ہوئی کہ زار کی حالت زار. اردو میں ہم کہہ سکتے ہیں زار کی حالت زار، انگریزی میں بھی اس کا متبادل استعمال ہوتا تھا، اور ہر دنیا کے اس کی زبان میں اسی کا متبادل استعمال کیا گیا کہ زار کی حالت زار. بڑا دردناک واقعہ ہے، مگر میں اس کی تفصیل چھوڑتا ہوں، وقت تھوڑا ہے. چنانچہ مسیح علیہ الصلوۃ والسلام فرماتے ہیں، جیسا کہ تم خواب کے نظارے میں بغیر کسی مادہ کے ایک عالم پیدا کر، جیسا کہ بغیر کسی مادہ کے عالم پیدا کر دیتا ہے. اور وہ عالم جو پیدا کرتا ہے خدا، وہ واقعتاً سچا عالم ہوتا ہے، لیکن سچوں کو دکھایا جاتا ہے. جھوٹوں کو جو عالم دکھایا جاتا ہے وہ عالم بھی جھوٹا ہی ہوتا ہے ان کی طرح. اور ہر ایک فانی اور معدوم کو موجود دکھلاتا ہے، بس اسی فانی اور معدوم کو، فانی سے مراد یہ ہے کہ جس نے فنا ہو جانے والا ہے، جو فنا ہو جانے والا ہے آئندہ کے زمانے میں، اور معدوم جو اب غائب ہو چکا ہے. تو رویا اور کشوف کے ذریعے ماضی کی خبریں بھی دی جاتی ہیں اور مستقبل کی خبریں بھی دی جاتی ہیں. بس اسی طرح اس کو تمام قدرتیں ہیں، نادان ہے وہ جو اس کی قدرتوں سے انکار کرے، اندھا ہے وہ جو اس کی عمیق طاقتوں سے بے خبر ہے. وہ سب کچھ کرتا ہے اور کر سکتا ہے بغیر ان امور کے جو اس کی شان کے مخالف ہیں یا اس کے مواعید کے برخلاف ہیں. سب کچھ کر سکتا ہے، اس پہ آریہ لوگ یہ سوال اٹھاتے ہیں کہ خدا اپنے آپ کو مار بھی سکتا ہے. تو خدا ہمیشہ کے لیے ہے، اس لیے اس کی شان کے خلاف ہے کہ اپنے آپ کو مارے. اس کی صفت سے ٹکراتی نہیں، کوئی تصادم نہیں ہے. اس کی بنائی ہوئی کائنات میں بھی کوئی تصادم نہیں، تو اس کی صفات میں کیسے تصادم ہو سکتا ہے؟ اس لیے میں ظاہروں کی شوخیاں ہیں کہ اگر وہ ہر چیز پر قادر ہے تو اپنے آپ کو کیوں نہیں مارتا. حضرت مسیح علیہ السلام نے اس کے جواب میں لکھا ہے علی کل شائن قدیر. شے میں کا مضمون صرف چیز نہیں بلکہ شاہ سے نکلا ہے جس کا مطلب ہے چاہنا. وہ ہر اس چیز پر قادر ہے جس کو وہ چاہتا ہے. تو اللہ تعالیٰ کی عجیب شان ہے, بغیر ان امور کے جو اس کی شان کے مخالف ہیں, یہ فقرہ خاص طور پر قابل غور ہے, یا اس کے مواعید کے برخلاف ہیں. مواعید میں وہ خوشخبریاں ہیں جو انبیاء کو دی جاتی ہیں, داخل بننا آنا اور رسولی بھی ان میں سے ہے, اور اس میں وہ پھر کبھی بھی اس ان باتوں کو انہونی نہیں رہنے دیتا, وہ لازماً کر کے دکھاتا ہے. فعال لما یرید, جو چاہتا ہے وہ ضرور کر کے دکھاتا ہے, مگر جو اس کے ڈراوے ہیں ان کو ضروری نہیں کہ ان پہ عمل کرے. ڈراوے جو ہیں وہ توبہ استغفار سے ٹالے جا سکتے ہیں, جیسے حضرت یونس کی قوم کے مواعید ٹال دیے گئے. تو وہ اپنی خوشخبریوں کو نہیں ٹالتا, مگر اپنے انذار کو ضرور ٹال سکتا ہے. وہ واحد ہے اپنی ذات میں اور صفات میں اور افعال میں اور قدرتوں میں, اور اس تک پہنچنے کے لیے تمام دروازے بند ہیں, مگر ایک دروازہ جو فرقان مجید نے کھولا ہے. پھر حضرت مسیح علیہ السلام فرماتے ہیں ہمارا زندہ حی و قیوم خدا ہم سے انسان کی طرح باتیں کرتا ہے, ہم ایک بات پوچھتے ہیں اور دعا کرتے ہیں تو قدرت کے بھرے ہوئے الفاظ کے ساتھ جواب دیتا ہے. اگر یہ سلسلہ ہزار مرتبہ تک بھی جاری رہے تب بھی وہ جواب دینے سے اعراض نہیں کرتا. وہ اپنے کلام میں عجیب در عجیب غیب کی باتیں ظاہر کرتا ہے اور خارق قادر قدرتوں کے نظارے دکھاتا ہے, یہاں تک وہ یقین کرا دیتا ہے کہ وہ وہی ہے جس کو خدا نے خدا کہنا چاہیے. یعنی ان باتوں کی وجہ سے خدا پہچانا جاتا ہے, دعائیں قبول کرتا ہے اور قبول کرنے کی اطلاع دیتا ہے. پھر فرماتے ہیں یاد رکھو کہ جس میں فیاضانہ زندگی نہیں وہ مردہ ہے نہ زندہ, اور میں اس خدا کی قسم کھا کر کہتا ہوں جس کا نام لے کر جھوٹ بولنا سخت بدذاتی ہے, کہ خدا نے مجھے میرے بزرگ واجب الاطاعت سیدنا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی روحانی دائمی زندگی اور پورے جلال اور کمال کا یہ ثبوت دیا ہے کہ میں نے اس کی پیروی سے اور اس کی محبت سے آسمانی نشانوں کو اپنے اوپر اترتے ہوئے اور دل کو یقین کے نور سے پر ہوتے ہوئے پایا ہے. پھر حضرت مسیح علیہ السلام فرماتے ہیں ہم جب انصاف کی نظر سے دیکھتے ہیں تو تمام سلسلہ نبوت میں سے اعلیٰ درجہ کا جوان مرد نبی اور زندہ نبی اور خدا کا اعلیٰ درجہ کا پیارا نبی صرف ایک مرد کو جانتے ہیں, صرف ایک مرد کو جانتے ہیں, یعنی وہی نبیوں کا سردار, رسولوں کا فخر, تمام رسولوں کا سرتاج, جس کا نام محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہے, جس کے زیر سایہ دس دن چلنے سے وہ روشنی ملتی ہے جو پہلے اس سے ہزار برس تک نہیں مل سکتی. پھر فرماتے ہیں اے تمام وہ لوگوں جو زمین پہ رہتے ہو اور اسے تمام انسانی روحوں اور اے تمام وہ انسانی روحوں جو مشرق اور مغرب میں آباد ہیں, میں پورے زور کے ساتھ آپ کو اس طرح دعوت کرتا ہوں کہ اب زمین پر سچا مذہب صرف اسلام ہے اور سچا خدا بھی وہی خدا ہے جو قرآن نے بیان کیا ہے, اور ہمیشہ کی روحانی زندگی والا نبی اور جلال اور تقدس کے تخت پر بیٹھنے والا حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہے. اس کی روحانی زندگی اور پاک جلال کا ہمیں یہ ثبوت ملتا ہے کہ اس کی پیروی اور محبت سے ہم روح القدس اور خدا کے مکالمہ آسمانی نشانوں کے نام کرتے ہیں. اب میں اقتباسات کو مختصر کرتا ہوا, وقت ختم ہو رہا ہے, یہ عرض کرتا ہوں حضرت مسیح علیہ السلام فرماتے ہیں وہ انسان جو سب سے زیادہ کامل اور انسان کامل تھا اور کامل نبی تھا اور کامل برکتوں کے ساتھ آیا، جس سے روحانی باس اور حشر کی وجہ سے دنیا کی پہلی قیامت ظاہر ہوئی اور ایک عالم کا عالم مرا ہوا اس کے آنے سے زندہ ہو گیا، وہ مبارک نبی حضرت خاتم الانبیاء، امام الاصفیاء، ختم المرسلین، فخر النبیین، جناب محمد مصطفیٰ صلی اللہ علیہ وسلم ہیں. اے ہمارے خدا، اس پیارے نبی پر وہ رحمت اور درود بھیج جو ابتدائے دنیا سے تو نے کسی پر نہ بھیجا ہو. اگر یہ عظیم الشان نبی دنیا میں نہ آتا تو پھر جس قدر چھوٹے چھوٹے نبی دنیا میں آئے، جیسے یونس اور ایوب اور مسیح بن مریم اور ملاکی اور یحییٰ اور زکریہ وغیرہ وغیرہ، ان کی سچائی پر ہمارے پاس کوئی بھی دلیل نہیں تھی. اگر یہ سب مقرب اور وجیہ اور خدا تعالیٰ کے پیارے تھے، یہ اس نبی کا احسان ہے، یہ اس نبی کا احسان ہے کہ یہ لوگ بھی دنیا میں سچے سمجھے گئے. اللہم صلی علی محمد و آل محمد تبارک وسلم و علیہ و اصحابہ اجمعین و آخر دعوانا ان الحمدللہ رب العالمین. الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلل فلا هادي له، ونشهد أن لا إله إلا الله ونشهد أن محمدًا عبده ورسوله. عباد الله رحمكم الله، إن الله يأمر بالعدل والإحسان وإيتاء ذي القربى وينهى عن الفحشاء والمنكر والبغي يعظكم لعلكم تذكرون. اذكروا الله يذكركم وادعوه يستجب لكم ولذكر الله أكبر.